ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल्हम्दुलिल्लाह रब्बिल आलमीन। वस्सलातु वस्सलाम अला सय्यिदिल अंबियाए वल मुरसलीन सय्यिदिना व नबीना व हबीबिना وشفينا محمد وآله وأصحابه أجمعين أما بعد یہ کتاب ریاض الصالحین ہے علامہ نووی رحمت اللہ علیہ نے اس کو ترتیب دیا ہے صحیح احادیث کے ذخیرے میں سے منتخب کر کے یہ حدیثیں اپنی کتاب میں انہوں نے لی ہیں مختلف عنوانات کے ماتحت۔ اس وقت میرے سامنے عنوان ہے باب التوبہ۔ توبہ یہ تاب یا تو ہو، عربی زبان میں کہتے ہیں لوٹنا، واپس آنا۔ کوئی آدمی گناہ کا ارتکاب کر کے اللہ کی اطاعت اور فرما برداری کے راستے سے ہٹ جاتا ہے۔ گناہ کس کو کہتے ہیں؟ ہر نافرمانی، اللہ تعالیٰ کے حکم کو توڑنا، اس کا نام ہے گناہ۔ تو اس کی بھی قسمیں بھی ہیں، گناہ کبیرہ اور گناہ صغیرہ۔ ویسے بعض حضرات تو فرماتے ہیں کہ اللہ تبارک و تعالیٰ کی ہر نافرمانی کبیرہ ہے، اللہ کی ذات، اس کی جو عظمت ہے، اس کی کبریائی ہے اور اس کی جو بڑائی ہے، اس کے پیش نظر اس کی معمولی نافرمانی بھی بہت بڑا گناہ سمجھی جائے گی۔ ملک کا جو صدر ہے، پریسیڈنٹ ہے، اس کے سامنے کوئی ذرا ایسی نامناسب حرکت کرے گا تو اس کو بہت بڑا جرم اور گناہ قرار دیا جائے گا۔ جس شخصیت کے سامنے یہ حرکت کی جا رہی ہے، اس کی بڑائی کو سامنے رکھتے ہوئے، تو گناہ میں آدمی اللہ کی نافرمانی کرتا ہے، اس کے حکم کو توڑتا ہے، تو جس ذات کی نافرمانی کی گئی ہے، اس ذات کی عظمت، اس کی کبریائی اور اس کی بڑائی کو دیکھتے ہوئے ہر گناہ کبیرہ کہا جا سکتا ہے۔ چنانچہ حضرات علماء کی ایک جماعت تو وہ ہے جو یہ کہتی ہے کہ کبیرہ اور صغیرہ کی کوئی تقسیم نہیں، بلکہ سبھی گناہ کبیرہ ہے۔ لیکن حضرات محققین جو ہیں علماء میں سے، انہوں نے تقسیم کی ہے، چونکہ قرآن اور حدیث کے جو نصوص ہیں، قرآن کی آیتیں، احادیث، ان کو دیکھتے ہوئے معلوم ہوتا ہے کہ گناہ کے اندر یہ تقسیم ہے۔ قرآن میں ہی باری تعالیٰ کا ارشاد ہے، ان تجتنبوا کبائر ما تنہون عنہ نکفر عنکم سیئاتکم، کہ تم کو جن کاموں سے منع کیا گیا ہے ان میں سے بڑے بڑے گناہوں سے اگر تم اپنے آپ کو بچاؤ گے تو پھر تمہارے جو چھوٹے گناہ ہیں ان کو ہم معاف کر دیں گے۔ اللہ تعالیٰ نے نیک اعمال کے اندر یہ خاصیت رکھی ہے کہ وہ آدمی کے گناہوں کو معاف کرواتے ہیں۔ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے فرمایا کہ پانچ نمازیں ہیں، وضو ہے، رمضان کے روزے ہیں، یہ سارے وہ اعمال ہیں جن سے آدمی کے گناہ معاف ہوتے ہیں۔ لیکن علماء نے لکھا ہے کہ اعمال صالحہ اور نیک اعمال سے معاف ہونے والے گناہ صغیرہ، چھوٹے گناہ معاف ہوں گے، بڑے گناہ جو ہیں وہ تو بغیر توبہ کے معاف نہیں ہو سکتے، اس کے لیے توبہ شرط ہے۔ ہاں، نیک اعمال جو ہیں، ان اعمال کے ذریعے سے چھوٹے چھوٹے گناہ جو ہیں اللہ تعالیٰ معاف کر دیتے ہیں۔ اور اگر شیخ مولانا زکریا صاحب رحمۃ اللہ علیہ نے فضائل اعمال میں اپنے والد بزرگوار حضرت مولانا یحییٰ صاحب رحمۃ اللہ علیہ کا ایک مقولہ نقل کیا ہے بڑا عجیب و غریب. فرماتے ہیں کہ ایک مومن جو ہوتا ہے ایمان والا, اس کے نام اعمال کے اندر کبیرہ گناہ تو ہونے ہی نہیں چاہیے. اس کی شان یہ ہے, ایک مومن کے ایمان کا تقاضا یہ ہے کہ خدا نہ خواستہ خدا نہ خواستہ اگر اس سے کوئی کبیرہ گناہ سرزد ہو گیا تو جب تک کہ توبہ کر کے رو دھو دھم کر کے معافی مانگ کر کے وہ اپنے آپ کو اس سے پاک صاف نہ کر لے وہاں تک اس کو چین نہیں پڑتا. اس لیے گویا بندے مومن کے نام اعمال کے اندر کبیرہ تو ہونا ہی نہیں چاہیے. ہاں صغیرہ گناہ نادانستہ طور پر بے خبری میں جو سرزد ہو جاتے ہیں اللہ تبارک تعالیٰ نے ان کے کفارے کے لیے نام اعمال صالحہ کو گویا قرار دیا ہے کہ اس کے ذریعے سے ان کا کفارہ ہو جاتا ہے. بہرحال یہ گناہوں کی دو قسمیں ہیں, حضرات محققین علماء اس کو تسلیم کرتے ہیں اور تمام کتابوں میں اس کا باقاعدہ تذکرہ کیا جاتا ہے. اور بڑے گناہ بغیر توبہ کے معاف نہیں ہوتے. اب توبہ جیسا کہ میں نے ابھی عرض کیا, توبہ کس کو کہتے ہیں؟ توبہ یہ عربی زبان کا لفظ ہے, اس کا معنی ہوتا ہے لوٹنا واپس آنا. ایک بندہ گناہ کر کے اللہ تعالیٰ کی اطاعت اور فرما برداری کا راستہ چھوڑ دیتا ہے, اب وہ توبہ کرتا ہے یعنی دوبارہ وہ اطاعت اور فرما برداری کی حالت پر آ جاتا ہے, اسی لیے اس کو توبہ سے تعبیر کیا جاتا ہے. اور اللہ تبارک تعالیٰ کی یہ صفاتی ناموں میں سے ایک نام ہے توبہ. اللہ کے لیے بھی لفظ توبہ استعمال کیا گیا ہے. بندہ جب گناہ کا ارتکاب کرتا ہے اللہ تعالیٰ اپنی نعمتوں کا کچھ حصہ, ساری نعمتیں نہیں کچھ حصہ اس کے اوپر سے کیا کر لیتے ہیں, ہٹا لیتے ہیں. پھر بندہ جب اپنی اس نافرمانی سے باز آتا ہے اور دوبارہ پھر اطاعت اور فرما برداری پر آتا ہے اللہ تعالیٰ پھر اس جو نعمتوں کو بھی جاری کر دیتے ہیں, اللہ اپنی رضا اور خوشنودی عطا فرماتے ہیں. اس معنی کر کے اللہ تعالیٰ کو بھی توبہ کہا گیا ہے. گویا بندہ جب توبہ کرے گا اپنی نافرمانی کو چھوڑے گا اللہ تعالیٰ پھر اس سے راضی ہو جائیں گے. جیسے بیٹا ہوتا ہے نا, باپ کی نافرمانی کرتا ہے تو اس کی نافرمانی کی وجہ سے باپ ناراض ہو جاتا ہے, اور جب تک وہ نافرمانی پر رہتا ہے باپ کی ناراضگی باقی رہتی ہے, اور جب وہ اپنی نافرمانی چھوڑ کر کے جو ہے فرما برداری والی حالت پر آ جاتا ہے تو باپ بھی پھر اس سے راضی اور خوش ہو جاتا ہے. اللہ تعالیٰ کا معاملہ تو بہت زیادہ رحمت اور مغفرت کا ہے, وہ بندوں کو کیسے نوازتے ہیں ابھی روایتیں میں انشاءاللہ پڑھوں گا, اس سے آپ کو اندازہ ہوگا. تو بہرحال یہ توبہ جو ہے یہ تو اللہ تعالیٰ نے رکھی ہے اس لیے کہ اللہ نے انسان کو بنایا ہی ہے اس دب پر, اس انداز پر کہ اس کے اندر نافرمانی کا مادہ رکھا ہے. اللہ تعالیٰ نے حضرت آدم علیہ نبینا علیہ السلام کو پیدا کرنے سے پہلے یہاں دنیا میں فرشتے تھے. اللہ تعالیٰ نے جب حضرت آدم علیہ نبینا علیہ السلام کو پیدا کرنے کا ارادہ کیا تو فرشتوں کے سامنے اللہ تعالیٰ نے اپنے اس ارادے کا اظہار کیا, انی جاعل فی الارض خلیفہ. فرشتوں کے سامنے اللہ نے اپنے اس ارادے کو ظاہر فرمایا کہ میں زمین کے اندر اپنا ایک نائی ہوں. کتنا اونچا مقام اللہ تعالیٰ نے انسان کو عطا فرمایا, زمین میں انسان جو ہے اللہ کا نائب ہے, تو میں زمین کے اندر اپنا ایک نائب بنانا چاہتا ہوں. فرشتوں کو جب یہ سام بات فرمائی اللہ تعالیٰ اپنے اس ارادے کو ظاہر فرما کر فرشتے کیا کہتے ہیں وہ سننا چاہتا, اللہ کو دلوں کا حال تو معلوم ہے لیکن بارہ ان کی زبان سے کیا نکلتا ہے. چنانچہ جب اللہ تعالیٰ نے اپنے اس ارادے کو ظاہر فرمایا تو فرشتوں نے کیا کہا, اتجعل فیہا من یفسد فیہا ویسفک الدماء ونحن نسبح بحمدک ونقدس لک, باری تعالیٰ آپ زمین کے اندر ایک ایسی مخلوق پیدا فرمائیں گے جو یفسد ہو گیا تو زمین کے اندر فساد مچائے گی، وہ اسفل دماغ اور خون خرابہ کرے گی، وہ انسان کے مزاج کے اندر نافرمانی ہے، اس کی وجہ سے فرشتوں نے اللہ تعالیٰ کے حضور بڑے ادب کے ساتھ عرض کیا کہ آپ ایسی مخلوق کو پیدا کرنے جا رہے ہیں تو زمین کے اندر فساد مچائے گی اور اللہ تعالیٰ جو ہے خون خرابہ کرے گی، ہم تو آپ کی حمد و ثنا بیان کرتے ہیں، آپ کی پاکیزگی بیان کرتے ہیں، آپ کی تقدیس کرتے ہیں، گویا آپ کی عبادت کے لیے ہم کافی نہیں ہیں کیا؟ تو اللہ تعالیٰ نے ان کو فرما دیا انی عالم ما لا تعلم، میں جانتا ہوں تم نہیں جانتے، کوئی اور آگے گویا حاکمانہ انداز میں اللہ تعالیٰ میں جانتا ہوں تمہیں معلوم نہیں، فرشتے دوبارہ خاموش ہو گئے۔ تو یہ انسان کے مزاج میں اللہ تعالیٰ نے دونوں باتیں رکھی ہیں، وہ نیک کام بھی کر سکتا ہے اور گناہ کا ارتکاب بھی کر سکتا ہے، جیسے اللہ چاہے تو کوئی گناہ کر نہیں سکتا، لیکن اللہ تعالیٰ نے انسان کو بنایا ہے اس انداز کے اوپر کہ اس میں اللہ تعالیٰ نے دونوں صلاحیتیں رکھی، وَهَدَيْنَاهُ النَّجْدَيْنِ، قرآن میں باری تعالیٰ فرماتے ہیں دونوں راستے ہم نے اس کے سامنے کھول دیے، وہ اگر نیک بننا چاہتا ہے تو نیکی کا راستہ اختیار کر سکتا ہے، اور گنہگار بد کرداری کا پر آنا چاہے تو وہ بھی اس کے سامنے ہے، اللہ تعالیٰ اس کے راستے میں رکاوٹ نہیں ڈالتے، اللہ حالانکہ اللہ تو قدرت والے ہیں، اگر چاہیں تو انسان گناہ کا ارادہ کرے اسی وقت جو ہے اس کو زمین میں دھسا دے، اس کے ارادے کو پورا نہ ہونے دے، لیکن اللہ کو چونکہ آزمانا ہے اس لیے اللہ نے دونوں صلاحیتیں انسان کے اندر رکھی، اور اللہ تعالیٰ کے نزدیک انسان کی اس عبادت کی بڑی قدر و قیمت ہے۔ دیکھو ایک مخلوق تو وہ ہے جس کے اندر اللہ کی نافرمانی کرنے کی صلاحیت ہی نہیں ہے، اور وہ بس یفعلون ما یؤمرون، وہ قرآن میں فرشتوں کے متعلق کہہ دیا گیا ہے لا یعصون اللہ ما امرهم، اللہ نے جو حکم دیا اللہ کی نافرمانی نہیں کرتے، اور اللہ نے جو کہا ہے وہی کرتے ہیں، ان کے مزاج میں نافرمانی ہے ہی نہیں، کرنا چاہیں تو بھی نہیں کر سکتے، کرنا چاہیں گے ہی نہیں، اندر رکھا ہی نہیں، اللہ نے یہ صلاحیت ہی نہیں رکھی، جبکہ انسان کے اندر دونوں باتیں رکھی، یہی تو فرشتوں کے مقابلے میں انسان کی بڑائی کا ذریعہ بنی کہ بھائی دیکھو یہ ڈیسک ہے، یہ مائک ہے، یہ مائک اور ڈیسک اگر آج یہ دعویٰ کرے کہ آج تک جب سے میں بنا ہوں میں نے کبھی اپنی جو ہے بد نگاہی نہیں کی، کسی نامحرم عورت کو میں نے دیکھا نہیں، ہم کہیں گے بھائی تیرے اندر نامحرم عورت کو دیکھنے کی صلاحیت ہی نہیں ہے، تو اگر تم نے نہیں دیکھا تو کون سا کمال کیا؟ اس کے برخلاف انسان کے اندر اللہ تعالیٰ نے یہ گناہ کرنے کی صلاحیت رکھی ہے، استعداد رکھی ہے، وہ دیکھ سکتا ہے، نافرمانی کر سکتا ہے، لیکن چونکہ اللہ تعالیٰ انسان کی اس نافرمانی سے ناراض ہوتے ہیں، اللہ نے منع کیا ہے، تو اللہ کی خوشنودی حاصل کرنے کے لیے انسان اپنے دل کی ان خواہشات کو، دل تو چاہتا ہے کہ کوئی حسین عورت وہاں سے گزر رہی ہے تو دیکھے، دل میں بڑے جو ہے جذبات ابھرتے ہیں، خواہش ابھرتی ہے، لیکن وہ سوچتا ہے اگر میں نے ایسا کر لیا تو کل اللہ کے سامنے مجھے کھڑے ہو کر کے جواب دینا ہے، کیا جواب دوں گا؟ قرآن میں باری تعالیٰ فرماتے ہیں فاما من خاف مقام ربه ونهى النفس عن الهوى فإن الجنة هي المأوى، جو کل کو قیامت میں اللہ کے حضور جواب دینے کے لیے کھڑے ہونے کا تصور کر کے اپنے نفس کو خواہشات سے روکا، نفس تو چاہتا تھا، بہت تقاضا کر رہا ہے کہ نامحرم عورتوں کو دیکھو، لیکن اس نے سوچا اگر آج دیکھ تو لیا، لذت تھوڑی دیر کے لیے حاصل تو کر لی، لیکن کل کو قیامت میں اللہ تعالیٰ اپنے سامنے کھڑا کر کے جب مجھ سے سوال کریں گے تو نے یہ کام کیوں کیا تو میں کیا جواب دوں گا؟ تو اللہ کے اس سوال کے تصور سے خیال کر کے اس نے اپنے آپ کو اللہ کی نافرمانی سے اپنے نفس کی خواہش کو پورا کرنے سے روکا. باری تعالیٰ فرماتے ہیں فَإِنَّ الْجَنَّتَ هِيَ الْمَأْوَى, تو جنت اس کا ٹھکانہ ہے. یہ جنت کوئی ایسے ہی تھوڑی ملے گی, اس کے لیے آدمی کو ذرا مجاہدہ کرنا پڑتا ہے, مشقت اٹھانی پڑتی ہے. ایک باپ نے اپنے بیٹے سے کہا بیٹا فلاں لوگوں کی صحبت میں مت جائیے. اب بیٹے کا جی بہت چاہتا ہے کہ اپنی اس فرینڈ سرکل کو کسی حال میں بھی نہ چھوڑے, لیکن وہ باپ کی جو ہے خواہش کو اپنی خواہش اور اپنے دلی تقاضے پر ترجیح دیتے ہوئے اور یہ سوچ کر کہ میرے ابا اس چیز کو پسند نہیں کرتے وہاں نہیں جاتا, حالانکہ اس کا جی بہت چاہتا تھا, لیکن وہ تکلیف اٹھا کر کے اپنے آپ کو اس سے دور رکھ رہا ہے, روک رہا ہے. تو کیا باپ کے دل میں بیٹی کی قدر نہیں ہوگی؟ باپ جانتا ہے کہ ہے اس کے دوست بلا رہے ہیں, فون کر رہے ہیں, اپنے پاس بلا رہے ہیں, اس کو سب معلوم ہے, لیکن جو ہے بیٹا باپ کی خوشحالی کے لیے اپنے آپ کو وہاں جانے سے روکتا ہے. تو باپ کے دل میں بیٹے کے جذبات کی ایسی قدر ہوگی کہ باپ اس کو نوازے گا انعامات سے. ایسی اللہ تعالیٰ نے ہمیں اپنے نفس کی خواہشات کو پورا کرنے سے جب روکا اور ہم اللہ کو راضی کرنے کے لیے اور اللہ کو کل جواب دینا ہے اس تصور سے اپنے آپ کو ان خواہش کے کاموں سے روکیں گے تو اللہ تعالیٰ اس پر نوازیں گے. تو بہرحال میں تو یہ عرض کر رہا تھا کہ اللہ تعالیٰ نے انسان کے اندر یہ گناہ کا جذبہ پیدا فرمایا. بعض لوگ کیا کہتے ہیں, مطلب صاحب دعا کرو یہ دل میں گناہ کا خیال آتا ہے, آوے نہیں, نہ رہے بانس نہ بجے بانسری. سمجھ آیا کہ نہیں؟ ہم کہیں گے بھائی یہ گناہ کا خیال آتا ہے اور اس پر آپ اپنے آپ کو روکتے ہیں, اسی پر تو آپ کو ثواب مل رہا ہے, خیال ہی نہیں آئے گا اور آپ کے دل میں اس کا تقاضا ہی پیدا نہیں ہوگا تو آپ کو پھر اس پر کوئی ثواب نہیں ملے گا, انعام نہیں ملے گا. میں نے بھی کہا کہ فرشتہ اگر یہ دعویٰ کرے, فرشتے کو بھی اللہ نے آنکھیں دی ہیں, لیکن فرشتہ یہ دعویٰ کرے کہ میں نے آج تک کبھی کسی عورت کو غلط نگاہ سے نہیں دیکھے گا دیکھا ہے, تو ہم کہیں گے بھائی اس کے اندر یہ تقاضا ہی نہیں ہے, تو پھر وہ دیکھے گا کیسے؟ تقاضا تو انسان میں ہے اور وہ تقاضا انسان کو آمادہ کر رہا ہے, دیکھو یہ عورت جا رہی ہے کہیں چوک مت جانا, بڑا اچھا موقع ہے, پھر پچھتا ہوگے, لیکن پھر بھی نہیں ہے. اللہ نے مجھے منع کیا ہے, وہ اپنے نفس پر کنٹرول کرتا ہے اور اپنے آپ کو روکتا ہے, اللہ تعالیٰ اس کو انعام سے نوازیں گے. ایک آدمی نے حضرت حکیم بن امت نور اللہ مرتدہ کو لکھا کہ جب کوئی حسین عورت قریب سے گزرنے والی ہوتی ہے تو دل میں بڑا تقاضا پیدا ہوتا ہے, دیکھ لیں پھر موقع نہیں ملے گا پچھتائے گا, سمجھائے کہ نہیں؟ دل میں بڑے اس کے لیے دیکھنے کے تقاضے اور دائیے پیدا ہوتے ہیں. تو حضرت تھانی رحمۃ اللہ نے اس کو لکھا کہ اچھا اگر اس دائیے کو اوپر عمل کر لیا تو کیا ہوگا؟ تو کہا پھر دیکھنے کے بعد اس کی تصویر دل میں آ جاتی ہے اور کئی دنوں تک آرام سے سونے دیتی نہیں ہے, سمجھایا کہ نہیں؟ تو اور حضرت نے فرمایا اگر نہیں دیکھے گا تو کہا تھوڑی دیر کے لیے بے چینی ہوتی ہے لیکن جب وہ گزر جائے گی تو وہ بے چینی ختم ہو گئی ہو جائے گی. حضرت رحمۃ اللہ نے فرمایا تھوڑی دیر کی بے چینی برداشت کر کے کئی دنوں کی بے چینی کو سے بچا جا سکتا ہے تو سودا سستا ہے, سمجھایا کہ نہیں؟ تو حقیقت تو یہی ہے کہ انسان کو اللہ نے یہ جو جذبات دیے اسی میں جو ہے اس کی خصوصیت کا پتہ چلتا ہے اور اسی پر اللہ تعالیٰ اس کو نوازتے ہیں. فرشتوں کے مقابلے میں جو اس کو اللہ کے یہاں اونچا مقام دیا گیا اس کی بڑی وجہ یہی ہے. تو بہرحال اللہ نے انسان کے اندر گناہ کے جذبات پیدا فرمائے ہیں, گناہ کے دائیے اور اس کے تقاضے رکھے ہیں, لیکن اس کا مطلب یہ نہیں کہ ان پر عمل کیا جائے, بلکہ اس کے ذریعے سے اللہ تعالیٰ آزماتے ہیں اور آزمات کر کے اگر انسان ان دائیوں اور تقاضوں کے خلاف اللہ کو راضی کرنے کے لیے اپنے آپ کو ان گناہوں سے بچاتا ہے اللہ تعالیٰ اس کو انعامات سے نوازتے ہیں. یہ گویا یہی انسان کی خصوصیت ہے. اب اگر اس کے باوجود کئی گناہ کر لیا تو اس کے لیے پھر کیا علاج ہے؟ اس کے لیے توبہ ہے, वो फिर अपने इस किए हुए पर पछतावे। तौबा किसको कहते हैं? अल्लामा नवई रहमतुल्लाह अलैह ने जो है यहाँ पहले तो ये लिखा, अत्तौबतु वाजिबतुन मिन कुल्लि ज़म्बी, हर गुनाह से तौबा करना फर्ज है, जरूरी है। लोग यूं समझते हैं तौबा करना अच्छा काम है, कोई मुस्तहब काम है, नहीं नहीं। अगर हमसे गुनाह हुआ है तो उस गुनाह से तौबा करना हमारे ऊपर जरूरी है। जब तक के तौबा नहीं करेगा वहां तक गोया वो गुनाह बाकी और मजीद गुनाह में वो मुब्तला हो रहा है। हर मुसलमान को ये बात अपने जहन में रखनी चाहिए कि कोई भी गुनाह अगर उससे सरजद हुआ है तो जब तक के तौबा करके अपने आप को उस गुनाह से पाक साफ न कर ले वहां तक जो है वो अल्लाह की नाफरमानी में बाकी रहता है। गोया हर गुनाह से तौबा करना फर्ज है। अब इमाम नवी रहमतुल्लाह अलैह फरमाते हैं कि वो मासियत और गुनाह जो है ऐसा है कि ला ततल फैन कानती मासियत बैन अब्दे व बैन अल्लाह ताला ला ततल को बिहक्किन आदमी बिहक्के आदमी फला सलासत व शुरूदी, कि अगर गुनाह ऐसा है कि जिसका बंदे से कोई ताल्लुक नहीं, बस इंसान और अल्लाह के दरमियान का है, उस गुनाह की वजह से किसी बंदे का कोई हक जाए और बर्बाद नहीं हुआ है, तो उस गुनाह से तौबा करने के लिए फकत तीन चीजों की जरूरत है, तीन कामों की। मान लीजिए कि एक आदमी शराब पीता है, एक आदमी जब शराब पीता है तो शराब पीने की वजह से उसके शराब पीने से किसी बंदे का कोई नुकसान नहीं हो रहा है, हाँ अल्लाह ताला ने उसको शराब पीने से रोका है, तो अब वह शराब पी करके वो अल्लाह की नाफरमानी कर रहा है। वह एक ऐसा गुनाह है जिसका ताल्लुक अल्लाह के हक से है, बंदों के हुकूक को इसमें कोई दखल नहीं है। तो अल्लामा नवी रहमतुल्लाह अलैह फरमाते हैं कि शराब पीने वाले इस गुनाह से तौबा करने के लिए तीन चीजों की जरूरत है। पहली क्या? अहदुहा अन युक्लिया अनिल मासियत, पहली शर्त यह है कि जिस गुनाह से तौबा कर रहा है अपने आप को उस गुनाह से क्या कर ले, निकाल ले बाहर, उस गुनाह पर बाकी रहते हुए चालू रहते हुए तौबा नहीं हो सकती। जैसे एक आदमी जो है गंदगी के खड्डे में पड़ा हुआ है, पेशाब पखाना का बुरा खड्डा है, उसमें कोई आदमी पड़ा हुआ है, वो आपसे कहे मुझे जरा पाक कर दो, तो आप कहेंगे भाई तो पहले बाहर आ, बाहर आएगा तो दो बाल्टियां तुझे पाक करने के लिए काफी है। अगर इस घड़े के अंदर बाकी रहते हुए कहे मुझे पाक करो, सारी दुनिया का पानी डालेंगे तो भी पाक होने वाला नहीं है। तो गोया गुनाह से तौबा के लिए पहली शर्त यह है कि आदमी अपने आप को गुनाह से निकाले बाहर, गुनाह का काम छोड़े, पहली शर्त यह है। हजरत हकीम अख्तर साहब नवर अल्लाह उमर कदो फरमाते हैं, बाद लोग जो है ना महरम औरतों को देखते भी हैं और मसलन बेपर्दा जा रही है, तोबा 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 तोबा, कैसी बेपर्दगी के साथ जा रही है, ये तोबा हुई, गुनाह कर रहे हैं और लफ्ज़े तोबा बोल रहे हैं, ये तोबा नहीं है। तोबा के लिए तो अपने आप को गुनाह से पहले निकालो, पहला काम ये। वो सानी गुनाह से उस तौबा, गया कोई आदमी शराब पीता है, शराब से तौबा करना चाहते हैं तो पहला काम यह कि शराब क्या कर दे, छोड़ दे। अब शराब छोड़ने के बाद अब तक जो पी है उस पर उसको क्या हो, नदामत। नदामत का मतलब क्या, पछतावा, अपने दिल में जो है गया बेचैनी हो, तकलीफ हो कि हाय मैंने किस बड़ी जात की नाफरमानी कर दी, अल्लाह को मैंने नाराज किया, अल्लाह की नाफरमानी की, उसी ने मुझे पैदा किया, सारी नेमतें उसी ने मुझे अता फरमाई, उसी की नेमतों को अब भी मैं इस्तेमाल कर रहा हूं, ऐसी जात को मैंने गुनाह करके नाराज किया, तो ये दिल में जो है ये तरह की बेचैनी जो पैदा होती है, तकलीफ दिल को होती है, ये मैंने क्या हरकत कर डाली। जैसे कोई बेटा नाफरमानी कर ले बाप की, बाद में एहसास हो तो कहा मैंने किसको नाराज किया, अपने बाप को नाराज किया, उसका दिल जो है बेचैन हो जाता है, तकलीफ होती है, इसी तकलीफ को कहते हैं नदामत। और बस सालिस हो अय्या जिमान ला यऊद इलैहा अबदा, और तीसरी शर्त यह है कि इस गुनाह की तरफ दोबारा लौट, ये तय कर ले कि ये गुनाह फिर कभी नहीं करूंगा, शराब फिर कभी नहीं पीऊंगा। अब यहां मसला आता है, वो आदमी क्या सोचता है कि भाई मुझसे तो शराब पिए बगैर रहा नहीं जाएगा, तो फिर नहीं कैसे कहूं कि कभी नहीं पीऊंगा। बुजुर्गों ने कहा है कि भाई देखो, तौबा के लिए ये तो जरूरी है, इसलिए आप अभी तो ये तय कर लीजिए क्या कि कुछ भी हो जाए मैं दोबारा शराब नहीं पीऊंगा। अब ये है कि भाई मैं तो शराब का ऐसा आदि हो गया हूं कि दोबारा पिए बगैर नहीं चलेगा, तो फिर अल्लाह ताला से आगे मजीद ये दरखास्त भी कर दो कि अल्लाह मैंने अपनी ताकत के मुताबिक शराब पीना छोड़ दिया, उस अब तक जो पी थी उस पर दिल में जो है नदामत है, तकलीफ है, और आइंदा न पीने का पक्का इरादा कर लिया है, लेकिन मैं क्या और मेरा इरादा क्या, मैं तो बहुत कमजोर हूँ, आप मेरे इरादे के अंदर मजबूती अता फरमाए और इस शराब के पीने से आइंदा रुकने की मुझको ताकत अता फरमाए। अल्लाह ही से मांगो, इसलिए वह ये तो तय है कि भैया अब इसका मतलब ये नहीं है कि दोबारा पिएगा तो वो तौबा ये खत्म, नहीं, ये तौबा तो अपनी जगह पर हो गई और उसकी वजह से गुनाह क्या हो गया, माफ हो गया। अब जिस वक्त तौबा की थी पक्का इरादा था कि कभी नहीं पीऊंगा, लेकिन फिर नफ्स ने नहीं माना और पी लिया तो तौबा टूटी, लेकिन पहले वाला गुनाह जो पहली तौबा की वजह से माफ हो गया था वो तो क्या हो चुका है, माफ हो चुका, वो माफ हो गया। अब ये जो पी दोबारा ये गुनाह हुआ इसके लिए दोबारा तौबा करनी होगी, लेकिन पहले वाला गुनाह लौट करके नहीं आएगा। बुजुर्गों ने लिखा है कि आदमी जब गुनाह करता है ना तो अल्लाह ताला के यहाँ उसके गुनाह के ऊपर चार गवाह होते हैं, चार गवाह। एक तो जो है वो फरिश्ते जो नामा आमाल लिखते हैं ना उसके गुनाहों, तो फरिश्ते गवाह होते हैं। दूसरा वो नामा आमाल जिसमें बाकायदा रिकॉर्ड किया जाता है कि उसने ये गुनाह का काम किया। तीसरा जिन आजा से अपने जिन आजाओं को उसने इस्तेमाल किया था गुनाह के लिए, वो आजा कयामत के दिन उसके खिलाफ गवाही देंगे। हमने अपने जिस्म की ख्वाहिश को पूरा करने के लिए हरकत की, कल ये ही सब गवाही देंगे। वहां आदमी कहेगा अरे भाई तेरे लिए तो मैंने ये किया था, वो कहेगा कि मुझे अल्लाह ने बोलने की सलाहियत ताकत दी, अब मुझे तो बोलना ही पड़ेगा, गवाही देनी पड़ेगी। और जिस जगह पर जमीन के जिस हिस्से पर उसने गुनाह का काम किया है वो भी उसके खिलाफ गवाही देंगे। चार गवाह हर गुनाह पर तैयार होते हैं। तो लिखा है कि जब आदमी तौबा करता है तो अल्लाह ताला नामे आमाल में से भी उसके गुनाह को मिटा देते हैं। जिन फरिश्तों ने उसका गुनाह लिखा है उसको भी भुला देते हैं, आजा को भी भुला देते हैं, और जमीन का वो हिस्सा जिस पर उसने गुनाह किए थे जिसमें रिकॉर्ड हो गया था वो रिकॉर्डिंग भी जो है डिलीट हो जाती है। ये चारों का दुनिया के अंदर तो ये है कि कोई बड़ा अगर किसी छोटे के कसूर को माफ करे तो उसकी जो फाइल है ना वो फाइल तो रहने दी जाती है, तो मैं माफ कर दिया लेकिन फाइल महफूज रहती है वक्त पर दिखाने के लिए ये तेरे कारतूस है ये सब हमने माफ कर दिया, लेकिन अल्लाह ताला की इसकी कोई परवाह नहीं, अल्लाह ताला सब गवाहों को भी माफ के खत्म कर देते हैं। अब देखिए यहाँ शर्त में पहली शर्त ये थी कि वो गुनाह क्या कर ले, उससे अपने आप को हटा ले। अब बहुत से कहते हैं भाई इस गुनाह से अभी निकलना ही मेरे लिए मुश्किल है, इस वक्त तो इसको छोड़ना ही मेरे लिए मुमकिन नहीं है। तो उसके लिए बुजुर्गों ने लिखा एक तो ये कि अल्लाह की अजमत और बड़ाई को सामने रखे, कल को उस पर जो पकड़ होने वाली है उसका तसव्वुर करें तो निकलना आसान हो जाता है, और फिर उसके लिए जरा अच्छे माहौल की भी जरूरत है। यहाँ जो हदीस इमाम नवावी रहमतुल्लाह अलैह ने जिक्र की है उसमें एक रिवायत जिक्र की है जो अभी मैं पढ़ता हूँ उसको, तो उसमें है कि एक आदमी ने बहुत से गुनाह किए थे, अब वो तौबा का इरादा करता है तो उसको मशवरा दिया गया कि भाई तू जिस बस्ती में रहता है वो तो गुनहगारों की बस्ती है, यहाँ रहते हुए तेरे लिए गुनाहों से बचना मुश्किल है। इसलिए हम नौजवानों से कहते हैं कि जिस फ्रेंड सर्कल के अंदर आप हो, पहला काम ये करो कि उसको क्या करो, अच्छा अच्छा फ्रेंड सर्कल बनाओ, वही तुमको तोबा के लिए और गुनाहों से बचने के लिए मददगार साबित होगा। तो बहरहाल इसकी भी जरूरत है, ये तीन चीजें होनी चाहिए तोबा के अंदर। और अगर वो गुनाह ऐसा है जिसका ताल्लुक जो है वो इंसान से है, फशुरू तो हार बात हूं, यानी किसी आदमी का हक हमने गुनाह करके क्या किया है, बर्बाद किया है। तो अल्लामा नवई फरमाते हैं कि ऐसे गुनाह के अंदर से तोबा के लिए जो है चार शर्तें हैं, तीन तो यही है जो अभी बताई, और चौथी अय्यबराव मिन हक साहिबहा, ये जिस गुनाह करके बंदे के जो हक हमने बर्बाद किया है उससे क्या करे, बरात हासिल करे। मसलन किसी के पैसे हमने खा लिए हैं तो तौबा करने की वजह से वो पैसे खत्म नहीं हो गए, वो तो हमें अपनी जेब में से क्या करने पड़ेंगे, अदा करने पड़ेंगे। मैं मिसाल दिया करता हूँ कि आपने अपने बिजली का इलेक्ट्रिक का बिल अदा नहीं किया एक महीना दो महीना तीन महीने तक, तो इलेक्ट्रिक कंपनी ने आपका कनेक्शन क्या कर दिया, काट दिया। अब आप जाकर के इलेक्ट्रिक कंपनी से दोबारा कनेक्शन लेना चाहते हैं, माफी मांगते हैं, तौबा करते हैं, काहिंदा नहीं होगा। तो इलेक्ट्रिक कंपनी अगर माफ भी कर देगी तो अभी ये जो तीन महीने का बिल बाकी है वो तो अदा करना, उसके बगैर माफी नहीं मिलेगी। तो जो हमने किसी बंदे का हक बर्बाद किया है वो तो हमें अदा करना पड़ेगा, किसी की गीबत की है उसके पास माफ कराना पड़ेगा, किसी को सताया है तो उसके पास माफ कराना पड़ेगा, तब तौबा होगी। किसी के पैसे खाए हैं वो अदा करने पड़ेंगे, किसी की जमीन दबाई है तो वो वापस करनी पड़ेगी। ये गोया बंदे का अगर हक था तो उसके अंदर ये जरूरी है। तो अल्लामा नवी रहमतुल्लाह अलैह फरमाते हैं कि गोया ये चार चीजें, अगर बंदे का कोई हक उसमें है तो चार शर्तें, और खाली अल्लाह का हक है तो तीन शर्तें। बहरहाल ये तो तौबा की हकीकत बतलाई। अब आगे जो है यहाँ तौबा के सिलसिले में अल्लामा नवी रहमतुल्लाह अलैह जो है वो कुछ रिवायतें पेश करते हैं। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद हज़रत अबू हुरैरा फरमाते हैं, समीतु रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम यकूल, मैंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को फरमाते हुए सुना, वल्लाहि इन्नी ला अस्तग़फिरुल्लाह व अतूबु इलैहि फिल यौम अक्सर मिन सबईन मर्रतन, अल्लाह की कसम मैं एक दिन में अल्लाह ताला के हुजूर जो है 70 से ज्यादा मरतबा, यानी 70 से ज्यादा मरतबा मगफिरत चाहता हूँ और तौबा करता हूँ। अब देखो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की जात तो मासूम थी, आपसे किसी गुनाह का सुदूर और कोई गुनाह उसे सरजद नहीं हो सकता था, लेकिन आप ये जो फरमा रहे हैं ये उम्मत की तालीम के लिए, आप मासूम होने के बावजूद इसका एहतमाम कर रहे हैं, तो हम जैसे गुनहगारों को उसका ज्यादा एहतमाम। इस्तिग़फार को लाजिम पकड़, कोई आदमी अपने आप को ये ना समझे मेरा तो कोई गुनाह ही नहीं होता है, नहीं, हर रोजाना इस्तिग़फार का तौबा का एहतमाम करो, कोई गुनाह अगर हुआ है तो वो क्या हो जाएगा, साफ हो जाएगा। भाई आपने कपड़े पहन लिए, शाम को उतार के फिर दूसरे पहनते हैं, बाद मरतबा तो कोई डब्बा नजर नहीं आता, लेकिन फिर पहन लिए ना, इस्तेमाल हो गया, इसलिए उसको निकाल देते हैं, फिर दोबारा उसको धोया जाता है। बहरहाल इस्तिग़फार और तौबा का एहतमाम हुजूर दिन में 70 से ज्यादा मरतबा करते थे। और दूसरी रिवायत हजरत अगर इब्ने यसार मुज़नी रज़ी अल्लाह ताला के, उसमें हुजूर फरमाते हैं, या अय्युहन नास तूबू इलल्लाहि वस्तग़फिरू, ये लोगो अल्लाह की तरफ के हुजूर तौबा करो और अपने गुनाहों की माफी मांगो, फ़इन्नी अतूबु फ़िल यौमि मिय्यत मर्रतीन, इसलिए कि मैं एक एक दिन में 100 मरतबा तौबा करता हूँ। हुजूर तो मासूम हैं, गुनाहों से पाक हैं, फिर भी आप इतना एहतमाम करते हैं, तो हमें उससे ज़्यादा एहतमाम करना चाहिए। और फिर जो है इस सिलसिले में बंदे की तौबा की वजह से अल्लाह ताला कितने खुश होते हैं, ये हजरत अनस रज़ी अल्लाह ताला अन्हु की रिवायत पेश की है। हजरत अनस फरमाते हैं, अल्लाह हुजूर सल्लल्लाहु अलैहि वसल्लम का इरशाद नकल करते हैं, लल्लाहु अशद्दु फरहन बितौबति अब्दिही हीन यतूबु इलैहि मिन अहदिकुम کان علی راحلتی بارض فلاتی فن فلتت منه علیہ طعامه وشرابه فیسمیہ. ایک آدمی ہے وہ اپنی اونٹنی کے اوپر سفر میں نکلا صحرا میں جنگل کے اندر, ارے رن میں, جنگل جنگل میں تو درخت ہوتے ہیں, صحرا میں تو خالی ریت ہی ریت کچھ نہیں. تو وہاں اپنے اونٹ کے اوپر نکلا, اپنا کھانا پینا سب کچھ سارا سامان اسی کے اندر ہے, اس کے ساتھ نکلا. اب کہتے ہیں کہ نکلنے کے بعد جو ہے وہ ایک جگہ آرام کے لیے لیٹا اور اونٹ کو اپنے پاس باندھ لیا. اس کے بعد جب اس کی آنکھ کھلی تو دیکھا کہ اونٹ وہاں موجود نہیں تھی. صحرا لک و دک میلوں دور, نہ کوئی انسان ہے کوئی کوئی, نہ کوئی جانور, کوئی چیز نہیں, نہ کھانے پینے کی چیز. جب یہ اونٹ نظر نہیں آیا نکل گیا تو یہ سمجھا کہ اب تو سوائے موت کے اب ہمارا کوئی جو ہے ٹھکانا نہیں ہے, اور اتنا لمبا وسیع و عریض صحرا ہے کہ وہاں تلاش کرنا بھی مشکل. تو مایوس ہو کر وہ کہتے ہیں, حضور فرماتے ہیں دوبارہ وہی لیٹ گیا کہ اب تو موت ہی آ کر کے اس مصیبت سے مجھ کو نجات دلائے. اب پھر دوبارہ آنکھ کھلی تو دیکھا وہ اونٹ وہاں پر موجود ہے. کہتے ہیں اس اونٹ کو دیکھ کر اس کی خوشی انتہا کو پہنچی ہوئی, اور وہ اللہ کا شکر ادا کرنے کے لیے کیا کہتا ہے, اے اللہ میں تیرا تو میرا بندہ میں تیرا رب. کہنا تو یوں چاہیے تھا نا, کیا کہنا چاہیے تھا کہ تو میرا رب اور میں تیرا بندہ, لیکن یہ کہہ خوشی کے اندر زبان پھسل گئی اور جو بولنا تھا اس کے بجائے الٹا بول گئی کہ اللہ تو میرا بندہ میں تیرا رب, خوشی کی زیادتی کی وجہ. حضور فرمائے کتنا خوش ہوا ہوگا کہ زبان بھی کام نہیں کر رہی ہے پھسل گئی. تو اللہ تعالیٰ بندہ جب توبہ کرتا ہے تو اس کی توبہ کی وجہ سے وہ جو جس کا اونٹ گم ہو گیا تھا اور ملا وہ خوش ہوا, اور اس نے خوشی میں زبان پر قابو میں نہیں رہی اور یہ الفاظ کہے, اللہ تعالیٰ بندے کی توبہ سے اس سے زیادہ خوش ہو. اندازہ لگاؤ کہ اللہ تعالیٰ وہ اپنے بندوں کے ساتھ کتنا تعلق ہے, اتنا تعلق ہے کہ گنہگار بندہ بھی جب توبہ کرتا ہے اللہ تعالیٰ اس کی وجہ سے اتنے زیادہ خوش ہوتے ہیں. اور جو ہے اسی سلسلے میں میں نے جیسا بھی کہا تھا کہ ایک روایت یہاں ہے, اس روایت کے اندر وہی ایک گنہگار آدمی نے جو ہے توبہ کا ارادہ کیا تھا, تو وہ سعید خدری کی روایت ہے کہ حضور اکرم صلی اللہ علیہ وسلم نے فرمایا, کان فی من کان قبلکم رجل قتل تسعۃ و تسعین نفسا, کہ اگلی امتوں میں ایک آدمی تھا جس میں 99 آدمیوں کو قتل کیا تھا. اب اس کو ذرا احساس ہوا کہ میں نے تو بہت گناہ کیے, تو فسال عالم اہل الارض, اب اس کو جو ہے اپنے ان گناہوں سے کیا میں کس طرح اپنے آپ کو پاک کروں, اس کو معلوم کرنے کے لیے اس نے لوگوں سے پوچھا کہ اس وقت روئے زمین پر سب سے بڑا عالم کون ہے, عالم اہل الارض جو مسائل جانتا ہو وہ کون ہے. فضل اللہ راہ, تو لوگوں نے بجائے عالم کا پتہ دینے کے لیے بجائے ایک عبادت گزار کا پتہ دے دیا. وہ عبادت تو کرتا تھا لیکن عالم نہیں تھا, اس نے سوال عالم کا کیا تھا. وہ مسائل سے اور جو ہے اللہ تعالیٰ کے احکام سے اللہ کی صفات سے پورا واقف نہیں تھا. بہرحال یہ آدمی آیا اور کہا کہ میں نے تو 99 قتل کیے ہیں, کیا میرے لیے توبہ ہے؟ تو وہ عالم نہیں تھا, خالی عابد تھا, عبادت گزار تھا. اس نے کہا تیرے لیے کیسی توبہ, شرم نہیں آتی 99 آدمیوں کو قتل کرنے کے بعد بھی توبہ کی سوچ رہا ہے, تیرے لیے کوئی توبہ نہیں. اس نے جب کہا کوئی توبہ نہیں تو اس نے اس کو بھی نمٹا دیا, 100 پورے کر دیے. سمجھ آیا کہ نہیں؟ اب پھر خیال آیا, اس نے پھر لوگوں سے پوچھا اس وقت روئے زمین پر سب سے بڑا عالم کون ہے. لوگوں نے اس اب کی مرتبہ ایک عالم کا ایڈریس دیا, اس کو بتا دیا. چنانچہ وہ اس کے پاس گیا اور اس سے پوچھا کیا میرے لیے توبہ ہے؟ تو اس کے جواب میں وہ عالم کیا کہتا ہے کہ جی ہاں, کون ہے جو تیرے اور توبہ کے درمیان رکاوٹ بن سکتا, तौबा तो हर एक के लिए है, 100 क्या हजार कत्ल किए हों तो भी तौबा का दरवाजा खुला हुआ है, तौबा का रास्ता खत्म नहीं, बंद नहीं हुआ। तो अब अल्लाह ये मशवरा देता है, फलां बस्ती में तुम जाओ, वहां कुछ नेक लोग हैं जो अल्लाह की फरमाबरदारी करते हैं, तू भी जा और उनके साथ रह। देखो इससे एक सबक मिलता है कि नेक माहौल जब आदमी इख्तियार, गुनहगार आदमी अपने गुनाहों से तौबा करना चाहता है और बचना चाहता है, तो उसको पहली शर्त यह होती है कि अपने गुनाह वाले माहौल को छोड़े, अपने गुनाह वाले सर्कल को छोड़ करके नेकी वाला सर्कल, नेकी वाला माहौल इख्तियार करे। चुनांचे उसने यूं कहा कि वहां उस बस्ती, तुम इस वक्त तो जिस बस्ती में रहते हो ना, ये तो सब गुनहगारों की बस्ती, यहां रह करके तौबा का कोई सवाल नहीं पैदा हो, गुनाह ही करते रहोगे। फुला बस्ती में पहुंचो, वहां जाकर के तुम्हारे लिए तौबा करना आसान हो जाएगा। उसको ये मशवरा पसंद आया और ये चला। देखो अभी तौबा की नहीं है, तौबा के इरादे से चला, कहां उस बस्ती में जाने के लिए, रास्ते ही में था और उसकी जो है मौत का वक्त करीब आ गया, फरिश्ते उसकी रूह कब्जा करने के लिए पहुंच गए। अब अल्लाह ताला के यहां गुनहगारों की रूह कब्जा करने वाले फरिश्ते अलग हैं, अजाब के फरिश्ते, और नेक लोगों की रूह कब्जा करने वाले फरिश्ते अलग हैं, रहमत के फरिश्ते। दोनों किस्म के फरिश्ते वहां पहुंच गए और हर एक ग्रुप ये चाह रहा है कि हम उसकी रूह कब्जा करें, दोनों में झगड़ा हुआ। रहमत के फरिश्ते कह रहे हैं कि भले इसने गुनहगार था लेकिन तौबा के इरादे से तो चला था, दूसरे कहते हैं अभी तौबा थोड़ी की थी, गुनहगार था, हम उसकी रूह कब्जा करेंगे। दोनों में झगड़ा हो रहा था, अल्लाह ताला ने एक फरिश्ते को इंसानी शक्ल में उनके पास भेज दिया और गया उनका फैसला करने के लिए। उन दोनों ग्रुप ने कहा आप हमारा फैसला कर दीजिए। तो उस फरिश्ते ने कहा भाई देखो एक काम करो, ये जिस बस्ती से आया अभी यहाँ बीच में उसकी मौत वाक हुई है, कौन सी बस्ती करीब है, वो जहां से आया था गुनहगारों वाली हो या जहां जा रहा था वो। तो जब नापा गया तो जहां जा रहा था वो बस्ती करीब थी, बल्कि बाद रिवायतों में तो ये है कि हकीकत तो ये है कि वो बस्ती करीब नहीं थी, बीच में था, लेकिन अल्लाह ताला ने उस बस्ती को यूं कहा तू जरा करीब आ जा, तो एक बालिश तो वो करीब आ गई। चुनांचे फरिश्ते ने फैसला किया कि भाई रहमत वाले फरिश्ते उसकी रूह को लेकर के जाएंगे। अब यहाँ अभी तौबा हुई नहीं थी, तौबा के इरादे से उस बस्ती में जा रहा था, उस पर भी अल्लाह ताला ने रहमत का मामला किया। तो अल्लाह के यहाँ तौबा की कितनी कदर है इसका एहतमाम होना चाहिए और हमें आदत बना लेनी चाहिए कि रोजाना सोने से पहले अपने तमाम गुनाहों से तौबा और इस्तिग़फ़ार करने की आदत डालो। हम तो गुनाह करते हैं और गुनाह से अपने आप को पाक करने का तरीका भी इख्तियार नहीं करते। अल्लाह ताला हम सबको इसकी तौफीक और सआदत अता फरमाए। वाखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन।
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।